अभिवादन। मानव अधिकार शिक्षा रेडियो कार्यक्रमबाट म रमेश प्रसाद तिमल सिन्हा, साथमा हुनुहुन्छ विशालजीत पालिखे। यो कार्यक्रम अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले काठमाडौँमा तयार पारेको हो। मानव अधिकार शिक्षा रेडियो कार्यक्रम हरेक आइतबार बिहान 8:15 जाँदा रेडियो नेपालबाट प्रसारण हुन्छ। रेडियो नेपालको मिडियम वेभ प्रसारणका साथसाथै देशका विभिन्न क्षेत्रमा रहेका रेडियो नेपालका आफ्नै एफएम स्टेशन 98, 100 र 103 MHz पनि यो कार्यक्रम प्रसारण हुन्छ। तपाईँ यो कार्यक्रम www.insec.org.np र www.nepalmediaonline.com पनि पाएक पर्ने समयमा सुन्न र डाउनलोड गर्न समेत सक्नुहुन्छ। मानव अधिकार शिक्षा रेडियो कार्यक्रम www.facebook.com/insecradio फेसबुक पेज लाइक गरी सो पेजमा पनि सुन्न सक्नुहुन्छ। फेसबुक पेजबाट कार्यक्रममा सहभागिता जनाउन समेत सकिन्छ। नेपालको अबको गन्तव्य समृद्धि रहने कुरामा सबै राजनीतिक दलको एकमत रहेको छ। सरकारले त आफ्नो अर्जुन दृष्टि समृद्धिमा केन्द्रित गर्ने उद्घोष गरिसकेको छ। आजको कार्यक्रम हामीले यसै विषयमा केन्द्रित गरेका छौं। कार्यक्रममा इन्सेकका अध्यक्ष सुबोध राज प्याकुरेलसँग गरिएको कुराकानी प्रस्तुत गर्छौ। त्यसै गरी मानवाधिकार शिक्षा रेडियो कार्यक्रममा मानवाधिकार सामान्य ज्ञान पनि छ। कार्यक्रम अवधिभर हामीलाई सुनेर साथ दिनुहोला र सुनिसकेपछि कार्यक्रमका बारेमा राय, सल्लाह, सुझाव र प्रतिक्रिया पठाएर सहयोग गर्नुहोला। कार्यक्रम शुरू गरौं समृद्धि यात्राका विषयमा तयार पारिएको सामग्रीबाट। साल असोज 3 गते नेपालको संवैधानिक इतिहासमा पहिलो पटक जनताका प्रतिनिधिले लेखेको संविधान जारी भयो। यो नेपाली इतिहासको 7 संविधान भए पनि जनताका प्रतिनिधिद्वारा जारी भएको पहिलो संविधान हो। 2007 सालदेखि संविधान सभाका माध्यमबाट संविधान लेख्ने नेपालीको चाहना पूरा भएको दिनका रूपमा लिन सकिन्छ 2072 असोज 3 गतेलाई। तसर्थ पनि यो संविधानको छुट्टै अर्थ रहेको छ। त्यसका बावजुद पनि केही मधेसकेन्द्रित दलले यो संविधानको विरोध गरेका छन्। तर यही संविधानले निर्दिष्ट गरेको बाटोमा भने उनीहरू पनि हिँडिरहेका छन्। यसै संविधान बमोजिम गरिएका निर्वाचनमा उनीहरूले पनि जीत हासिल गरेका छन्। त्यसैले यो संविधान सबैको जीतको दस्तावेज भइसकेको छ। एउटा राजनीतिज्ञलाई मुलुकको हित बाहेक अरू के नै स्वार्थ होला र? जजसका जे जस्ता विमति भए पनि सबै राजनीतिक दल निर्वाचनका माध्यमबाट मूल मार्गमा आइसकेका छन्। मूल बाटोमा आइसकेको यात्री यो वा त्यो बाहनामा अल्मलिन मिल्दैन। अब फटाफट समृद्धिको यात्रामा लम्कनु नै मूल बाटोमा यता जाउँ कि उता जाउँको अवस्थामा रहेका यात्रीको गन्तव्य हुनुपर्छ। अब समृद्धिको भर्याङ सरासर चढ्नुपर्छ, नत्र भर्याङमा अरू अरू नै चढेर अल्मल्यको यात्री चढ्न निकै ढिला हुनेछ, अर्थात चढ्ने अवसरबाट वञ्चित हुन सक्नेछ। समयको भेलबाट किनारा लागेको त्यस्तो यात्री किनारामै छटपटाएर बस्नुपर्ने अवस्थामा रहन सक्छ। रहेका भएका केही विमतिका बारेमा छलफल गर्दै यात्रामा लम्किरहनु अहिलेको आवश्यकता हो। ठाउँ ठाउँका बिसौनीमा बसेर विमति अन्त्यका लागि छलफल गर्दै पुनः यात्रा तय गर्नु नै उत्तम विकल्प मान्न सकिन्छ। राजनीतिक नेतृत्वको एक भाषण समग्र आचरण र व्यवहार परिवर्तनका लागि कोषे ढुङ्गा साबित हुन सक्छ। राजनीतिमा जबसम्म सुस्पष्ट वैचारिक पक्ष, धारिलो नेतृत्व र चुस्त दुरूस्त सांगठनिक तागतले मात्रै समग्र परिवर्तनको हुङ्कार राख्न सकिन्छ र समृद्धिको सपना पूरा गर्न सकिन्छ, अनि समृद्धिको सड़कमा सरर यात्रा तय गर्न सकिन्छ। अब हामी प्रस्तुत गर्दैछौ इन्सेकका अध्यक्ष सुबोध राज प्याकुरेलसँग गरिएको कुराकानी। प्याकुरेललाई प्रदेश एकको सरकारले कार्तिक 14 गते प्रदेश एकको नीति तथा योजना आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको छ। यो सँगै उहाँको मुख्य जिम्मेवारी समृद्ध नेपाल निर्माणमा प्रदेश एकको नीति तथा योजना बनाउने काममा केन्द्रित रहनेछ। कार्यक्रममा हार्दिक स्वागत छ।
धन्यवाद।
र प्रदेश एकको सरकारले नीति तथा योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेकोमा यहाँलाई सफल कार्यकालको हार्दिक बधाई एवं शुभकामना दिन चाहन्छौ।
हस्, त्यसको लागि धन्यवाद।
समृद्ध नेपाल र सुखी नेपाली बनाउनका लागि केही सूत्रहरू होला नि यहाँसँग है?
समृद्धि भन्ने कुरा, कुनै एउटा मान्छे धनी भएर, कुनै एउटा समुदाय धनी भएर समृद्धि आउँदैन। यो राष्ट्रिय समृद्धिको विषय हो प्रधानमन्त्रीले भन्नुभएको। त्यसैलाई उहाँले चाहिँ सूत्रमा भन्नुभएको छ समृद्ध नेपाल सुखी नेपाली। भन्नाले कस्तो समृद्धि हुनु पर्यो भने त्यसले आम नेपाली नागरिकमा सुखानुभूति होस्, सुखको अनुभूति होस्। सुखको अनुभूति के गर्दा हुन्छ? सबभन्दा पहिले त मान्छेले आर्थिक सुरक्षा मात्रै होइन, सामाजिक सम्मान पनि भयो भने बल्ल सुखानुभूति गर्छ। त्यसो भएको हुनाले मैले चाहिँ के भनेको छु भने यसै कुरालाई अझ बढी विश्लेषण गर्दाखेरि पहिलो कुरो त के छ भने हामीले के देखेका छौं भने अब विकासको चरणमा गर्ने के भन्दाखेरि गएको 70 वर्षको इतिहास हेर्नुभयो भने सक्षम मान्छेहरू सबै राजधानीमा आएर लुडिएका छन्। राजधानीको पनि एउटा खास कोर क्षेत्रमा, केन्द्र भागमा। अब वरपरका क्षेत्रहरू हेर्ने हो भने, काठहरू टारहरू हेर्ने हो भने, यी काठमाडौँको चाहिँ रिङ रोडको दक्षिण 10-12 किलोमिटर गयो भने मकवानपुर र ललितपुरको सिमाना चाहिँ कर्णाली प्रदेशभन्दा पछाडि परेछ। त्यसो भएको हुनाले पहिलो कुरा त के हो भने अब सक्षम व्यक्तिहरूले आफ्नो घर गाउँ फर्किनु पर्यो। स्थानीय तहमा गएर के योगदान गर्न सकिन्छ, प्रादेशिक तहमा गएर के योगदान गर्न सकिन्छ, त्यतातिर तपाईँ हामी सबैले सोच्नु पर्यो। र दोस्रो कुरो विकासको वास्तविक परिभाषा चाहिँ गरिदिनु पर्यो। विकासको परिभाषा भनेको अहिलेसम्म के छ भन्नु होला भने सरकारले बजेट पठाइदिने, कर्मचारीले टेन्डर जारी गरिदिने, अनि ठेकदारले विकास गर्ने, त्यो त विकास होइन। विकास भनेको त जनताको स्वामित्वमा, जनताको पहुँचमा, जनताको रेखदेखमा हुनु पर्यो। अब त्यो कसरी हुनु पर्यो भन्दाखेरि तपाईँको विकासको लक्ष्य सामाजिक न्याय हुनु पर्यो। भन्नाले जो सबभन्दा पछाडि परेको छ त्यो व्यक्तिमा विकासको प्रतिफल सबभन्दा पहिले सबभन्दा ठूलो अंश पुग्नु पर्यो। त्यसलाई चाहिँ अब एफर्मेटिभ एक्सन भन्छन्, प्रगतिशील प्राप्ति पनि भन्छन्। र विकास भन्ने कुरो जनताद्वारा जनताले गर्ने विकास हो। राज्यको काम सहजीकरण गरिदिने हो। अब कसै कसैले सोच्छन् सहजीकरण मात्रै गर्ने भए यत्रा ठूल्ठूला राजमार्गको कुरा किन गर्या, हवाई मैदानको कुरो किन गरे, फास्ट ट्र्याक किन चाहियो, रेलमार्ग किन चाहियो, 6 लेनको चाहिने राजमार्ग किन चाहियो भन्लान्। यी सबै कुराहरू भनेको जनताले आफ्नो विकास आफै गर्ने मामिलामा सहजीकरण गरिदिने विषय हो। नेपाल एउटा यति सुन्दर देश हो जहाँका जनताको प्राथमिकता सुनेर विश्वभरिका मान्छेहरू चकित पर्छन् र आहा कति विद्वान मान्छे, कति ज्ञानी नेपाली भन्छन्। वैज्ञानिक तथ्यले स्थापित, बारम्बारको चाहिने सर्वेक्षणकर्ताको तथ्यले स्थापित कुरा के हो भने जनताको प्राथमिकता के छ त भनेर हेर्दाखेरि उनीहरूले पहिलो प्राथमिकतामा पिउने पानी राखेका छन्, दोस्रोमा शिक्षा राखेका छन्, तेस्रोमा बाटोघाटो राखेका छन्। अब बाटोघाटोकै कुरा गर्दाखेरि पनि गाउँघर डाँडा काँडा सबैतिर 6 लेनको बाटो पुर्याउन सकिँदैन, पुर्याउनु पनि हुँदैन, आवश्यकता पनि छैन। कतिपय गाउँमा 20-30-40 वटा घर छ, त्यहाँ त घोरेटो बनाउँदा हुन्छ। घोरेटोमा मोटरसाइकल कुद्छ, मोटरसाइकल एम्बुलेन्स पनि हुन्छ, मोटरसाइकल ढुवानी पनि हुन्छ। अब एउटा म किताब घरिघरि सम्झिन्छु कि दोस्रो विश्वयुद्धपछि एउटा विश्वविख्यात पुस्तक छ त्यो स्मल इज ब्युटिफुल। त्यस्तै चाहिँ मैले अब देखेको, तपाईँ हामीले सुनेको कतिपय देशमा छ, अब क्युबामा छ होइन, इजरायलमै पनि छ। एउटा कुनै टोलले चाहिँ नि एक खालको उत्पादनमा संलग्न हुन्छ, साना साना करेसाबारीहरू पनि होलान्, अलि ठूल्ठूला खेत पनि होलान्। त्यो सिङ्गै टोल चाहिँ एउटा सहकारीको रूपमा स्थापित हुन्छ, उनीहरूले मिलिजुलिकन एउटा ट्र्याक्टर किन्या होलान्, आफ्नो उत्पादन ट्र्याक्टरले लिएर बजारमा जान्छ, बेचेर ल्याउँछ, त्यसमा के कति चाहिने उसले मूल्यमा बेच्छ, सरदर मूल्याङ्कन गरेर त्यस अनुसारको आमदानी भयो। अब त्यसमा चाहिँ उसले लागेको खर्च र केही सेवा शुल्क कट्टा गर्छ र बाँकी रकम चाहिँ जनतामा बाँडिदिन्छ उत्पादकहरूको बीचमा, र उसले लिएको सेवा शुल्कबाट चाहिँ त्यो सेवाको भविष्यमा विकास गर्नु पर्यो नि त, मरमत सम्हार गर्नु पर्यो, नयाँ ट्र्याक्टर किन्नु पर्ला, के पर्ला, त्यस्तै गर्छ। त भन्नाले त्यो खालको सानो सानोबाट हुँदै ठूलोतर्फ यात्रा गर्ने, जनताको पहुँचको विकासका कार्यक्रमहरूद्वारा ठूल्ठूला विकासका आयोजनाहरू परिचालित गर्ने र त्यो मामिलामा चाहिँ नि जनता र सरकारको बीचको चाहिँ साझेदारी हुने, र सरकार मात्रै होइन कि राज्यका तमाम अंगहरूले यसलाई चाहिँ एउटा दर्शनको रूपमा आफूले आत्मसात गरिदिए भने बल्ल दिगो विकासको लक्ष्य जुन 2030 सम्ममा हामीहरूले परिपूर्ति गर्नुपर्नेछ त्यो पूरा हुन्छ। दोस्रो कुरा, तेस्रो कुरा के छ भने दिगो विकासको लक्ष्य 2030 सम्मको चाहिँ हामीहरूले जे राखेका छौं त्यो पूरा होला नहोला, 30 मा पूरा नहोला, 32 मा होला, 35 मै होला, कोही बात छैन। तर मुख्य कुरा हाम्रो यात्रा चाहिँ त्यसतर्फ निर्देशित हुनु पर्यो। यात्रा भनेको के हो त भन्नाले सिङ्गो शरीर हो नि त, मस्तिष्कले सोचेर न पाइला चल्छ। भन्नाले आत्मसात गरिएको दिगो विकासको यात्रा अब सुरु हामीले गर्ने बेला भयो, त्यो गरौं भन्ने मेरो अभिप्राय छ। त्यसैले मैले भनेको छु कि जनताको विकास जनताद्वारा र सबै आफ्नो ठाउँमा योगदानका लागि फर्क्यौं। यो दुईटा कुरा मैले भनेको छु र मलाई लाग्छ त्यसै दिशामा प्रदेश नम्बर एकको योजना आयोग अगाडि बढ्छ।
हजुर, यहाँले अघि एउटा कुरा भन्नुभयो कि सक्षम व्यक्ति घर गाउँमै फर्कनु पर्छ भनेर। तपाईँ मानव अधिकारको क्षेत्रमा नेपालमा मात्रै होइन दक्षिण एसियामा पनि तपाईँको परिचय राम्रो छ, त्यो हामीले विभिन्न अध्ययनबाट पनि भन्छौँ र अरू अरूले भन्ने कुरा पनि हो। यसरी राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा समेत परिचित व्यक्ति एउटा प्रदेशको योजना आयोगमा जाने भनेको चाहिँ तपाईँको यही सक्षम व्यक्ति घर गाउँमै जानुपर्छ भन्ने अभियान नै हो।
अब कुरो के छ भने अब समृद्धिको कुरा गर्दाखेरि सबभन्दा पहिले त सामाजिक न्यायको कुरा आउँछ, त्यसपछि दिगो विकासको कुरा आउँछ र ती दुवैलाई निर्देशित गर्ने विश्वव्यापी सिद्धान्तको रूपमा मानव अधिकारका सिद्धान्तहरू आउँछन्। हाम्रो आफ्नो देशको कुरा गर्नुहुन्छ भने हाम्रो संविधानले परिलक्षित गरेको कुराहरूलाई यदि तपाईँ हामीले पुनस्मरण गर्यौं भने यो संवैधानिक लक्ष्य चाहिँ नै कुनै मानव अधिकारको कुनै सिद्धान्त भन्दा कमजोर छैन। अब दोस्रो कुरा के छ भने विकासको जग चाहिँ नै भूइँबाटै सुरु हुन्छ। तेस्रो कुरा के छ भने पूर्वाञ्चल र विराटनगरको महत्व 2007 सालको क्रान्तिताका भारतको प्रख्यात पत्रिका स्टेट्सम्यानले लेखेको थियो, व्हाट विराटनगर थिङ्क्स टुडे रेस्ट अफ द नेपाल थिङ्क्स टुमारो। आज विराटनगरले सोचेको कुरा बाँकी नेपालले भोलि सोच्छ भनेर। विराटनगर औद्योगिक क्रान्तिको राजधानी हो, हाम्रो नेपालको औद्योगिक राजधानी नै विराटनगर हो। त्यस्तै जुटको मामलामा विराटनगर एक नम्बर अब्बल हो, फलफूल खेती दुग्ध विकासको मामलामा हाम्रो पूर्वको चाहिँ नि पहाड़हरू अब्बल हुन्। अब जल विद्युतको व्यापक सम्भावना भएको हो, किमाथाङकादेखि लिएर रानी विराटनगरसम्म जोड्ने जुन बाटोको निर्माण भइरहेको छ त्यो बाटो अहिले नेपालमा भएका मध्ये सबभन्दा सानो रूटको बाटो हो। थोरै लम्बाईमा त्यसले चीन र भारतलाई जोड्ने काम गर्छ, चीनको रेल स्टेशन र भारतको रेल स्टेशनै जोड़दिन्छ त्यसले। र सबभन्दा ठूलो कुरो प्रदेश नम्बर एकको विशेषता के हो भने नेपालमा भएका तमाम जात जातिहरूको सुन्दर बगैंचा हो, नेपालमा भएका सबै जात जातिका मान्छे त्यहाँ छन्। त्यसो भएको हुनाले प्रदेश नम्बर एकमा केही नौलो काम गर्न त्यति अप्ठ्यारो पनि छैन, त्यहाँका नागरिकहरू उदार छन् पहिलो कुरा, र दोस्रो कुरो त्यसले स्थापित गरेको उदाहरणले अरूलाई पनि अभिप्रेरित गर्न सक्छ भन्ने मेरो ठम्म्याइ हो। त्यसो भएको हुनाले मैले जे काम गरिरहेको हुनेछु त्यसले आम नेपाली नागरिकको मानव अधिकारको स्थितिलाई बलियो पार्छ, त्यसप्रति सचेतना पनि जगाउँछ र प्रतिबद्धताको एउटा सगोल पनि निर्माण गर्छ भन्ने मलाई लागेको हुनाले म जान लागेको हो।
यो चार दशकभन्दा लामो समयदेखि मानव अधिकारको यात्रामा हुनुहुन्छ, योजना आयोगबाट गरिने काम पनि यो यात्राभन्दा फरक छैन भन्न खोज्नुभयो?
पटक्कै छैन, योजना आयोगको लक्ष्य नै मानव अधिकारको प्राप्ति नै हो, किनभने मानव अधिकारको बारेमा नेपालको एउटा राष्ट्रिय प्रतिबद्धता छ जसको पछिल्लो उदाहरण चाहिँ नै दिगो आर्थिक विकास लक्ष्य जुन संयुक्त राष्ट्रसंघले पारित गरेको छ त्यसप्रतिको प्रतिबद्धता हो पछिल्लो। तर त्योभन्दा अगाडि हाम्रो संविधान, हाम्रो राजनीतिक दलहरूको प्रतिबद्धता, सबै राजनीतिक दलहरूको प्रतिबद्धता मानव अधिकार मैत्रीपूर्ण छ। त्यसो भएको हुनाले मेरो यात्रामा अवरोध होइन, यसले प्रोत्साहनै गर्छ।
हजुर, यहाँको कार्यकाल सुखद रहोस्। मानव अधिकार शिक्षा रेडियो कार्यक्रमको तर्फबाट यहाँलाई फेरि पनि हामी बधाई र शुभकामना दिन चाहन्छौँ।
हस्, धेरै धेरै धन्यवाद। मेरो एउटा अपील छ साथीहरूमा, मैले यति लामो समय मानव अधिकार क्षेत्रमा मैले प्रत्यक्ष रूपमा काम गरेँ र मैले जे जति उपलब्धि हासिल गर्न सकेँ त्यो भनेको सामूहिक उपलब्धि हो। साथीहरू, थलोमा काम गर्ने साथीहरूले मेरो बारेमा चाहिँ नै अनुकूल ढंगले मूल्याङ्कन गरिदिनुभयो, स्पष्ट रूपमा मलाई सच्याई दिनुभयो, सम्हालिदिनुभयो, त्यसैले म आज यहाँ छु। र भोलिको लागि पनि म के भन्छु भने म त तपाईँहरूको अगाडि एउटा निमित्त नायक हुँ, काम तपाईँहरूको हो, एउटा चाहिँ चेहरा त देखाउनु पर्यो नि अनुहार, त्यसैले मेरो अनुहार देखिएको मात्रै हो। त्यसो भएको हुनाले म तमाम राजनीतिक कर्मीहरू, मानव अधिकार कर्मीहरू, पत्रकार जमात सबैलाई म विनम्रतापूर्वक के आग्रह गर्छु भने तपाईँहरूले मलाई आफ्नै दौतरी, आफ्नै प्रतिनिधि ठानेर मलाई सहयोग गरिदिनु भयो भने मानव अधिकारमुखी योजना र विकासको काममा मलाई मद्दत पुग्छ। धन्यवाद।
अहिले तपाईँले सुन्नुभयो इन्सेकका अध्यक्ष समेत रहनुभएका प्रदेश एकको नीति तथा योजना आयोगका नवनियुक्त उपाध्यक्ष सुबोधराज प्याकुरेलसँग गरिएको कुराकानी। अब हामी प्रस्तुत गर्दैछौ मानव अधिकार सामान्य ज्ञान। उपभोक्ताको संरक्षणका लागि विद्यमान कानूनी व्यवस्था के छ? प्रश्न फेरि एकपटक, उपभोक्ताको संरक्षणका लागि विद्यमान कानूनी व्यवस्था के छ? यो प्रश्नको सही जवाफ कार्तिक महिनाको मसान्तसम्म इन्सेकको ठेगानामा आइसक्नु पर्नेछ। हामीलाई पोस्ट बक्स नम्बर 2726 काठमाडौँ radio.insec@gmail.com मा पत्र पठाएर वा 01-521-8770 मा फोन गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। त्यसै गरी www.facebook.com/insecradio फेसबुक पेजमा राय, सल्लाह, सुझाव र प्रतिक्रिया व्यक्त गर्न सक्नुहुन्छ। सामान्य ज्ञानका विजेता प्रत्येक महिनाको पहिलो साता यसै कार्यक्रम मार्फत प्रसारण गर्नेछौ। अवस्था यसका साथसाथै मानव अधिकार शिक्षा रेडियो कार्यक्रमबाट आगामी सातासम्मका लागि विशालजीत पालेखेका साथसाथै म रमेश प्रसाद तिमलसिन्हा पनि विदा माग्छु। तपाईँको आगामी साता शुभ रहोस्। नमस्कार।
धर्म जाति वर्ण मर्यादा को डोरी समानता को हक एउटै छोरा हुन् या छोरी कालो गोरो उच्च नीच भेदभाव किन धारा दुई भन्छ झुट अधिकार लिए।